मेरा प्यारा देशवासीहरू, सबैलाई नमस्कार। फेरि एकपल्ट मनको बात गर्नका निम्ति तपाईँहरूमाझ आउने अवसर मलाई प्राप्त भएको छ। सुदूर दक्षिणमा मानिसहरू ओणमको पर्वमा रङ्गिएका छन् अनि हिज देशभरि नै रक्षाबन्धनको पावन पर्व मनाइयो। भारत सरकारले सामाजिक सुरक्षालाई लिएर कैयौँ नयाँ नयाँ योजनाहरू सामान्य मानिसहरूका निम्ति लागू गरेको छ। मलाई हर्ष लागेको छ कि अति नै छोटो अवधिमा व्यापक परिमाणमा सबैले ती योजनाहरूलाई स्वीकार गरेका छन्। मैले एउटा सानो आग्रह गरेको थिएँ कि रक्षाबन्धनको पर्वमा आफ्ना दिदीबहिनीहरूलाई यो सुरक्षा योजना प्रदान गरौँ। मलाई जुन ठुलो ठुलो जानकारी प्राप्त भएको छ त्यसको आधारमा बताउँदा योजना आरम्भ गरिएदेखि आज पर्यन्त 11 करोड परिवार यस योजनासित जडित भइसकेका छन्। मलाई यो पनि अवगत गराएको छ कि प्राय 500,000 आमा अनि दिदीबहिनीहरूलाई यो योजनाले लाभ प्राप्त भएको छ। म यसलाई शुभ सङ्केत मान्दछु। म सम्पूर्ण आमा अनि दिदीबहिनीहरूलाई रक्षाबन्धनको पावन पर्वको धेरै धेरै शुभकामना पनि दिँदछु। आज जब म तपाईँहरूसित बात गरिरहेको छु, जनधन योजनालाई 1 वर्ष अघि वृहत रूपमा हातमा लिएको थियो। जुन काम 60 सालमा हुन सकेको थिएन त्यो काम यति छोटो अवधिमा हुन सक्छ कि भन्ने जस्ता धेरै प्रश्नहरू विद्यमान थियो। तर आज मलाई हर्ष लागेको छ कि यस योजनालाई लागू गर्नसित सम्बन्धित सरकारका सबै एकाइहरू, ब्याङ्कका सबै एकाइहरू दिलो ज्यान लाएर जुटे अनि सफलता पनि प्राप्त गरे। यस प्रकार मलाई प्राप्त भएको जानकारी अनुसार लगभग 17.5 करोड ब्याङ्क खाता खोलियो, 17.74 करोड। मैले गरिबहरूको धनाढ्यपन पनि देखेँ। 0 ब्यालेन्सबाट खाता खोल्न पर्दथ्यो तर गरिबहरूले बचत गरेर सेभिङ गरेर 22,000 करोडको राशि जम्मा गराए। अर्थव्यवस्थाको प्रमुख धारा ब्याङ्किङ क्षेत्र पनि हो अनि यो व्यवस्था गरिबको घरसम्म पनि पुगोस् भनी ब्याङ्क मित्रका योजनालाई पनि बल दिएको छ। आज 1.25 लाखभन्दा पनि अधिक ब्याङ्क मित्र देशभरि कार्य गरिरहेका छन्। युवाहरूलाई रोजगार पनि प्राप्त भएको छ। तपाईँ यो सुनेर खुसी हुनुहुन्छ कि यस 1 वर्षमा ब्याङ्किङ सेक्टर, अर्थव्यवस्था अनि गरिब मानिसलाई जोड्नका निम्ति 1,31,000 फाइनेन्सियल लिट्रेसी क्याम्प लगाइएको छ। केवल खाता खोलेर अड्किनु होइन अनि अब त हजारौँ मानिसहरू यस जनधन योजना अन्तर्गत ओभर ड्राफ्ट लिने हकदार पनि बनिसके अनि उनीहरूले लिए पनि अनि गरिबलाई ब्याङ्कबाट प्राप्त हुन सक्ने विश्वास पनि उत्पन्न भयो। म पुनः एकपल्ट सम्बन्धित सबैलाई बधाई दिँदछु अनि ब्याङ्कका एकाउन्ट खोल्ने सबै गरिबभन्दा गरिब भाइ बहिनीहरूलाई पनि आग्रह गर्दछु कि तपाईँ ब्याङ्कसित सम्बन्ध टुट्न नदिनुहोस्। यो ब्याङ्क तपाईँको हो, यसलाई तपाईँले छोड्न हुँदैन। मैले तपाईँसम्म ल्याइदिएको छु, यसलाई समातेर राख्नु तपाईँको काम हो। हामी सबैको खाता सक्रिय हुनपर्छ अनि मलाई विश्वास छ कि तपाईँहरूले यो अवश्य नै गर्नुहुनेछ। विगत दिनहरूमा गुजरातमा भएका घटनाहरूले, हिंसाका ताण्डवहरूले सम्पूर्ण देशलाई नै विचलित बनायो। स्वाभाविक नै हो कि गान्धी अनि सरदारको भूमिमा केही हुन्छ भने देशलाई सबैभन्दा पहिला आघात पुग्दछ, पीडा हुँदछ। तर अति नै छोटो अवधिमा गुजरातका प्रबुद्ध मेरा सबै नागरिक भाइ बहिनीहरूले परिस्थितिलाई सम्हाले, स्थितिलाई बिग्रनबाट रोक्न सक्रिय भूमिका निर्वाह गरे अनि फेरि एकपल्ट गुजरात शान्तिको मार्गमा अघि बढ्न सफल बन्यो। शान्ति, एकता अनि भाइचारा यो बाटो नै सही बाटो हो अनि विकासको मार्गमा नै काँधमा काँध मिलाएर हामी अघि बढ्नपर्छ। विकास नै हाम्रो समस्याको समाधान हो। विगत दिनमा मलाई सुफी परम्पराका विद्वानहरूसित भेट गर्ने अवसर प्राप्त भयो, उनीहरूको कुराहरू सुन्ने अवसर प्राप्त भयो। म बताउन चाहन्छु कि जुन प्रकारले, जुन रूपले उनीहरूका कुराहरू मलाई सुन्ने अवसर प्राप्त भयो तब मलाई त्यस क्षण कुनै सङ्गीत बजिरहेको बोध भयो। उनीहरूका शब्दको चयन, बातचितको तरिका अर्थात् सुफी परम्परामा जुन उदारता छ, जुन सौम्यता छ, जसमा एक सङ्गीतको लय छ, ती सबैको अनुभूति यी विद्वानहरूको माझमा मलाई भयो। मलाई अति नै राम्रो लाग्यो। सायद विश्वलाई इस्लामको सही स्वरूपलाई सही रूपमा पुर्याउन सबैभन्दा अधिक आवश्यक बनेको छ। मलाई विश्वास छ कि सुफी परम्परा जो प्रेम र उदारतासित जोडिएको छ त्यसले यस सन्देशलाई टाढा टाढासम्म पुर्याउनेछ, जसले मानव जातिलाई लाभान्वित तुल्याउनेछ, इस्लामलाई पनि लाभान्वित तुल्याउनेछ। अनि म अरूहरूलाई पनि भन्न चाहन्छु कि हामी कुनै पनि सम्प्रदायलाई किन नमानौँ, तर सुफी परम्परालाई बुझ्न आवश्यक छ। आउँदो दिनमा मलाई अझ एउटा अवसर प्राप्त हुने भएको छ अनि त्यस निमन्त्रणालाई म आफ्नो सौभाग्य मान्दछु। भारतमा विश्वका कयौँ देशका बौद्ध परम्पराका विद्वानहरूको आगमन बोधगयामा हुने भएको छ अनि मानव जातिसित जोडिएका वैश्विक विषयहरूमाथि चर्चा गरिने भएको छ। मलाई पनि त्यहाँ निमन्त्रणा प्राप्त भएको छ। मेरो निम्ति यो खुसीको कुरा हो कि उनीहरूले मलाई बोधगया आउने निमन्त्रणा पनि दिएका छन्। भारतका प्रथम प्रधानमन्त्री पण्डित नेहरू बोधगया जानुभएको थियो। मलाई विश्वभरिका ती विद्वानहरूसित बोधगया जाने अवसर प्राप्त हुन लागेको छ अनि त्यो मेरो निम्ति अति नै आनन्दको क्षण हुनेछ। मेरा प्यारा किसान दाजुभाइ अनि दिदीबहिनीहरू, म फेरि एकपल्ट तपाईँहरूलाई विशेष रूपले आज मनको कुरा बताउन चाहन्छु। मैले अघि पनि मन की बातमा यस विषयलाई उठाइसकेको छु, तपाईँहरूले सुन्नुभएको होला, संसदमा मलाई सुन्नुभएको होला, सार्वजनिक सभाहरूमा सुन्नुभएको होला, मन की बातमा सुन्नुभएको होला। म प्रत्येकपल्ट नै एउटा कुरा भन्दै आइरहेको छु कि जुन ल्यान्ड एक्विजिसन एक्ट सन्दर्भमा विवाद चलिरहेको छ त्यस विषयमा सरकारको मन खुल्ला छ। किसानहरूका हितमा रहेका कुनै पनि सुझावलाई म स्वीकार गर्नका निम्ति तयार छु। यो कुरा बारम्बार मैले भन्दै आइरहेको छु, तर आज मलाई मेरा किसान दाजुभाइ दिदीबहिनीहरूलाई यो भन्नु छ कि ल्यान्ड एक्विजिसन एक्टमा सुधारको कुरा राज्यको तर्फबाट आयो, आग्रहपूर्वक आयो अनि सबैलाई लाग्दथ्यो कि गाउँ गरिब किसानलाई यदि भलो गर्नु छ, खेतसम्म पानी पुर्याउन नहरहरू बनाउनु छ, गाउँमा बिजुली पुर्याउनका निम्ति खम्बा लगाउनु छ, गाउँको निम्ति सडक बनाउनु छ, गाउँका गरिबहरूका निम्ति घर बनाउनु छ, गाउँका गरिब युवाहरूलाई रोजगारका निम्ति व्यवस्थाहरू उपलब्ध गराउनु छ, तब यी अफसरशाहीहरूको पन्जाबाट कानुनलाई निकाल्नु पर्दछ। तब गएर सुधारको प्रस्ताव आएको थियो, तर मैले देखेँ कि यति विघ्न भ्रम फैलाइयो अनि किसानहरूलाई यति भयभीत तुल्याइयो। मेरा किसान दाजुभाइ दिदीबहिनीहरू, मेरा किसान भ्रमित हुनुहुँदैन अनि भयभीत त कुनै अवस्थामा पनि हुनुहुँदैन, अनि म यस्तो कुनै अवसर कसैलाई पनि दिन चाहदिनँ जसले किसानहरूलाई भयभीत तुल्याओस्, किसानहरूलाई भ्रमित बनाओस्। मेरो निम्ति देशमा प्रत्येक आवाजको महत्त्व छ, तर किसानहरूका आवाजको विशेष महत्त्व छ। हामीले एउटा अर्डिनेन्स जारी गरेका थियौँ, भोलि 31 अगस्तमा अर्डिनेन्सको सीमा समाप्त भइरहेको छ अनि मैले तय गरेको छु कि समाप्त हुन दिइयोस्। मतलब यो भयो कि मेरो सरकार बन्न अघि जुन स्थिति थियो त्यो अब पुनः प्रस्थापित भएको छ, तर त्यसमा एउटा कार्य अधुरो थियो अनि त्यो थियो 13 यस्ता बिन्दु थियो जसलाई 1 सालमा पूर्ण गर्नु थियो अनि त्यसै कारण हामीले त्यसलाई अर्डिनेन्समा ल्याएका थियौँ। तर यी विवादहरूले गर्दा त्यो मामिला पनि अल्झिएर बस्यो। अर्डिनेन्स त समाप्त भइरहेको छ, तर जसले किसानहरूलाई सिधा लाभ प्राप्त हुनेवाला छ, जोसित किसानहरूका सिधा आर्थिक लाभ जडित रहेको छ, ती 13 बिन्दुहरूलाई हामी नियम अन्तर्गत ल्याएर आज नै लागू गरिरहेका छौँ ताकि किसानहरूलाई क्षति नपुगोस्, आर्थिक हानि पनि नहोस्। यसै कारण जुन 13 बिन्दुहरूलाई लागू गर्न पहिलेका कानुनमा बाँकी थियो त्यसलाई आज हामी पूरा गरिरहेका छौँ अनि मेरा किसान दाजुभाइ दिदीबहिनीहरूलाई म विश्वास दिलाउँछु कि हाम्रो निम्ति जय जवान जय किसान यो नारा होइन, यो हाम्रो मन्त्र हो। गाउँ गरिब किसानको कल्याण, अनि यसैले त मैले 15 अगस्तको दिन भनेको थिएँ कि केवल कृषि विभाग होइन तर कृषि एवं किसान कल्याण विभाग बनाइनेछ, जुन निर्णयलाई हामीले द्रुत गतिमा अघि बढाएका छौँ। मेरा किसान दाजुभाइ दिदीबहिनी, अब भ्रमको न कुनै कारण छ अनि यदि तपाईँलाई कसैले भयभीत बनाउन खोज्छ भने तपाईँ भयभीत हुने कुनै आवश्यकता नै छ। मलाई एउटा कुरा अझ भन्नु छ कि दुई दिन अघि 1965 युद्धको 50 साल पुरा भयो, अनि जब जब 1965 कुरा आउँदछ तब लाल बहादुर शास्त्रीजीको याद आउनु अति नै स्वाभाविक हो। जय जवान जय किसान मन्त्र पनि याद आउनु अति नै स्वाभाविक हो। अनि भारतको तिरङ्गा झण्डाको आन बान शान कायम राख्ने ती सबै शहीदहरूको स्मरण हुनु पनि स्वाभाविक हो। 65 युद्ध विजयका सबै संयोजकहरूलाई म प्रणाम जनाउँदछु, वीरहरूलाई नमन गर्दछु, अनि यस्ता इतिहासका घटनाहरूबाट हामीलाई निरन्तर प्रेरणा प्राप्त भइरहोस्। जुन प्रकारले गत सप्ताह मलाई सुफी परम्पराका मानिसहरूसित भेट गर्ने अवसर प्राप्त भयो, त्यसै प्रकारले देशका गण्यमान्य वैज्ञानिकहरूसित पनि घण्टौँसम्म बातचित गर्ने अवसर प्राप्ति मेरो निम्ति एउटा अति नै सुखद अनुभव रह्यो। मलाई उनीहरूलाई सुन्ने अवसर प्राप्त भयो अनि मलाई हर्ष लाग्यो कि साइन्सको क्षेत्रमा भारतले धेरै दिशाहरूमा अति नै उत्तम प्रकारले कार्यहरू गरिरहेको छ। हाम्रा वैज्ञानिकहरूले वास्तवमा नै उत्तम प्रकारका कार्य गरिरहेका छन्। अब हाम्रो अघि अवसर छ कि यी संसाधनहरूलाई जनमानससम्म कसरी पुर्याउने, सिद्धान्तहरूलाई उपकरणहरूमा कसरी परिवर्तन गर्ने, ल्याबलाई ल्यान्डसित कसरी जोड्ने, एउटा अवसरको रूपमा यसलाई अघि बढाउनु छ। कतिपय नयाँ जानकारीहरू पनि मलाई प्राप्त भयो। म भन्न सक्छु कि मेरो निम्ति त्यो क्षण अति नै इन्सपायरिङ पनि थियो अनि एजुकेटिभ पनि थियो। अनि मैले यो पनि देखेँ कि कैयौँ युवा वैज्ञानिक कस्तो उमङ्गसित कुराहरू अवगत गराइरहेका थिए, कस्ता सपनाहरू उनीहरूको आँखामा प्रतिबिम्बित भइरहेको थियो। अनि जब मैले पछिल्लो पल्ट मन की बातमा भनेको थिएँ कि हाम्रा विद्यार्थीहरू विज्ञानतर्फ अघि बढ्न पर्दछ, यस मिटिङपछि मलाई लाग्यो कि धेरै अवसरहरू छन्, धेरै सम्भावनाहरू छन्। म फेरि एकपल्ट त्यस विषयलाई दोहोऱ्याउन चाहन्छु। सबै नौजवान मित्रहरूले साइन्सप्रति रुचि लिउन्, हाम्रा एडुकेसनल इन्स्टिच्युटहरूले पनि विद्यार्थीहरूलाई प्रेरित गरून्। मलाई नागरिकहरूबाट कैयौँ चिठीहरू आउने गर्दछ। ठानेबाट श्रीमान परिमल शाहले mygaon.inमा मलाई एडुकेसनल डिफेन्सको विषयमा लेखेका छन्, स्किल डेभलपमेन्टका निम्ति लेखेका छन्। तामिलनाडुका चित्तवरमबाट श्रीमान प्रकाश त्रिपाठीले प्राइमेरी शिक्षाको निम्ति असल शिक्षकहरूको आवश्यकतामाथि बल दिएका छन्, शिक्षा क्षेत्रहरूमा सुधारमाथि बल दिएका छन्। मैले मेरा विशेष नौजवान मित्रहरूलाई पनि एउटा बात भन्नु छ कि मैले 15 अगस्तको दिन लाल किल्लाबाट भनेको थिएँ कि तल्लो स्तरको नोकरीको निम्ति यी इन्टरभ्यू किन, अनि जब यो इन्टरभ्यूको कल आउँदछ तब प्रत्येक गरिब परिवार, विधवा माता सिफारिस कहाँबाट पाइन्छ, कसको मद्दतबाट नोकरी पाइन्छ, जब कसलाई लगाउने थाहा छैन, कस्ता कस्ता अनेकौँ शब्द प्रयोग भइरहेका छन्। सबै दौडन्छन् अनि सायद तल्लो स्तरमा भ्रष्टाचारको कारण पनि यो एउटा हो। अनि मैले 15 अगस्तमा भनेको थिएँ कि म चाहन्छु कि इन्टरभ्यूको परम्पराबाट एक स्तरबाट तल त मुक्ति हुनुपर्दछ। मलाई हर्ष छ कि यति कम समयमा, भर्खरै 15 दिन मात्र भएको छ, तर सरकार अति नै द्रुतगतिमा अघि बढिरहेको छ, सूचनाहरू पठाउने कार्य भइरहेको छ, अनि प्राय निर्णय अमल पनि हुनेछ कि इन्टरभ्यूको चक्करबाट ससाना नोकरीहरू छुट्नेछन्। गरिबहरूलाई सिफारिसको निम्ति कुद्नुपर्ने छैन, एक्सप्लोइटेसन हुने छैन, करप्सन हुने छैन। वर्तमानमा भारतमा विश्वका विभिन्न देशका अतिथिहरू आएका छन्। स्वास्थ्यको निम्ति विशेष गरेर माता मृत्युदर, शिशु मृत्युदर कम होस् त्यसको कार्ययोजनाका निम्ति कल टु एक्सन दुनियाँका 24 देशहरूले मिलेर भारतको भूमिमा चिन्तन गरे। अमेरिकादेखि बाहिर प्रथमपल्ट कुनै अन्य देशमा यो कार्यक्रम सम्पन्न भयो। अनि यो कुरा सत्य हो कि आज पनि हाम्रो देशमा प्रत्येक वर्ष प्राय 50,000 आमाहरू अनि 13 लाख शिशुहरू प्रसूतिको समयमा नै अनि त्यसको तत्काल पछि नै मृत्युको मुखमा पर्ने गर्दछन्। यो चिन्ताजनक हो, भयावह पनि हो। त्यसै त धेरै मात्रामा सुधार भएको छ, अन्तर्राष्ट्रिय स्तरमा भारतको सराहना पनि हुन लागेको छ, तरै पनि यो आँकडा कम होइन। जुन प्रकारले हामीले पोलियोबाट मुक्ति पायौँ त्यसै अनुरूप आमा अनि शिशुको मृत्युमा टेटनस त्यसबाट पनि मुक्ति पायौँ। विश्वले यसलाई स्वीकारेको छ, तर हामीले आज पनि हाम्रा आमाहरूलाई बचाउनु छ, हाम्रा नवजात शिशुहरूलाई बचाउनु छ। दाजुभाइ दिदीबहिनीहरू, आजभोलि डेंगूको खबर आइरहेको छ। यो कुरा सत्य हो कि डेंगू खतरनाक छ, तर त्यसबाट बाँच्नु अति नै सजिलो छ। अनि जब म स्वच्छ भारतको कुरा गरिरहेको छु, त्यससित यो सोझो रूपमा जोडिएको छ। टिभीमा हामी एडभर्टाइजमेन्ट हेर्दछौँ, तर हाम्रो ध्यान भने त्यसमा जाँदैन। समाचार पत्रहरूमा एडभर्टाइजमेन्ट छापिन्छ, तर त्यसप्रति हाम्रो ध्यान जाँदैन। घरमा ससाना चिजहरूमा सफाई, शुद्ध पानीद्वारा पनि रखरखाव गर्ने पद्धति छ। यस विषयमा पनि व्यापक रूपमा लोकशिक्षा भइरहेको छ, तर हाम्रो ध्यान त्यसतर्फ जाँदैन। कहिलेकाहीँ लाग्दछ कि हामी त अति नै राम्रो घरमा बस्दछौँ, अति नै व्यवस्थापूर्ण छौँ, तर थाहा हुँदैन कि आफ्नै नजिक कतै पानी भरिएको छ अनि कतै हामीले डेङ्गुलाई निम्ताउँदैछौँ। म तपाईँहरू सबैसित यही आग्रह गर्दछु कि मृत्युलाई हामीले यति सस्तो बनाउन हुँदैन। जिन्दगी अति नै मूल्यवान छ। पानीप्रति लापरवाही, स्वच्छताप्रति उदासीनता यो मृत्युको कारण बन्दछ, यो ठिक होइन। सम्पूर्ण देशमा लगभग 514 केन्द्रहरूमा डेङ्गुको निम्ति निशुल्क जाँचको सुविधा उपलब्ध छ। समय रहँदा नै जाँच गराउनु नै जीवन रक्षाको निम्ति उपयोगी छ, अनि यसमा तपाईँ सबैको साथ र सहयोग अति नै आवश्यक रहेको छ। अनि स्वच्छतालाई त अझ महत्त्व दिन पर्दछ। वर्तमानमा रक्षाबन्धनदेखि दीपावलीसम्म एक प्रकारले हाम्रो देशमा उत्सवै उत्सव हुँदछ। हाम्रो प्रत्येक उत्सवलाई अब स्वच्छतासित किन नजोड्ने? अब हेर्नुहोस्, एउटा संस्कार स्वभाव भएर जानेछ। मेरा प्यारा देशवासीहरू, आज मैले एउटा खुसीको समाचार सुनाउनु छ तपाईँहरूलाई। म सदैव भन्ने गर्दछु कि अब हामीलाई देशको निम्ति मर्ने सौभाग्य प्राप्त हुने छैन, तर देशको निम्ति बाँच्ने सौभाग्य त प्राप्त भएको नै छ। हाम्रो देशका दुई नौजवान अनि दुवै भाइ, अनि त्यो पनि मूल हाम्रो महाराष्ट्रको नासिकका डाक्टर हितेन्द्र महाजन अनि डाक्टर महेन्द्र महाजन, तर उनीहरूको हृदयमा भारतका आदिवासीहरूको सेवा गर्ने भावना प्रबल रहेको छ। यी दुई भाइहरूले भारतको गौरव बढाएका छन्। अमेरिकामा रेस एक्रस अमेरिका एउटा साइकल रेस हुँदछ, जुन अति नै कठिन हुँदछ। प्राय 4800 किलोमिटर लामो यो रेस हुँदछ। यस वर्ष यी दुई भाइहरूले यस रेसमा विजय प्राप्त गरे, भारतको सम्मान बढाए। म यी दुई भाइहरूलाई धेरै धेरै शुभकामना दिँदछु, धेरै धेरै बधाई दिँदछु, अभिनन्दन पनि गर्दछु। तर सबैभन्दा अधिक मलाई यस कुरामा खुसी लाग्यो कि उनीहरूले यो सबै अभियान, टिम इन्डिया, भिजन फर ट्राइबल्स, आदिवासीहरूका निम्ति केही गर्ने प्रण लिएर यो कार्य गरिरहेका छन्। हेर्नुहोस्, देशलाई अघि बढाउनका निम्ति हरेकले कुन कुन प्रकारले प्रयास गरिरहेका छन्। अनि यो नै त हो, जब यस्ता घटनाहरू सुन्न पाइन्छ, तब छाती स्वतः तन्किन थाल्दछ। कहिलेकाहीँ पर्सेप्सनको कारण हामी हाम्रा युवकहरूसित घोर अन्याय गर्ने गर्दछौँ, अनि पुराना पिँढीकाहरूलाई सधैँ यो लाग्ने गर्दछ कि नयाँ पिँढीमा कुनै सोच छैन। अनि म सम्झन्छु कि यो सिलसिला त वर्षौँदेखि चल्दै आइरहेको छ। मेरो युवकहरूसित यस सन्दर्भमा छुट्टै अनुभव रहेको छ। कहिलेकाहीँ युवकहरूसित बातचित गर्दा धेरै कुरा सिक्न पाइन्छ। मैले धेरै यस्ता युवाहरूलाई भेटेको छु जसले भन्ने गर्दछन् कि मैले त जीवनमा व्रत लिएको छु, सन्डे अन साइकल। केही मानिसहरू भन्दछन् कि मैले त सप्ताहमा एक दिन साइकल डे राखेको छु। मेरो हेल्थको निम्ति पनि असल रहँदछ, इन्भाइरोमेन्टको निम्ति पनि असल रहँदछ, अनि मलाई युवा हुनुमा अति नै आनन्द पनि आउँदछ। आजभोलि त हाम्रो देशमा पनि साइकल धेरै सहरहरूमा चल्ने गर्दछ, अनि साइकललाई प्रमोट गर्न चाहने मानिसहरू पनि धेरै छन्। तर यो पर्यावरणको रक्षाको निम्ति अनि स्वास्थ्यको सुधारको निम्ति राम्रो प्रयास हो। अनि आज जब मेरा देशका दुई नौजवानहरूले अमेरिकामा झण्डा फहराइदिए, तब भारतका युवाहरू पनि जुन दिशामा जे सोच्दछन् त्यो उल्लेख गर्न मलाई राम्रो लाग्यो। म आज विशेष रूपले महाराष्ट्र सरकारलाई बधाई दिन चाहन्छु। मलाई आनन्द हुँदछ, बाबा साहेब अम्बेडकर मुम्बईको इन्दु मिलको जमिन उनको स्मारक बनाउनका निम्ति लामो अवधिदेखि मामला अड्किएको थियो। महाराष्ट्रका नयाँ सरकारले यस कामलाई पूरा गरेको छ। अब त्यहाँ बाबा साहेब अम्बेडकरको भव्य, दिव्य अनि प्रेरक स्मारक बन्नेछ, जसले हामीलाई दलित, पीडित, शोषित अनि वञ्चितहरूका निम्ति कार्य गर्ने प्रेरणा प्रदान गरिरहनेछ। तर साथसाथै लन्डनमा डाक्टर बाबा साहेब अम्बेडकर जहाँ बस्नुहुन्थ्यो, 10 किङ हेनरी रोड त्यो घर पनि अब किनिसकिएको छ। विश्वभरि यात्रा गर्ने भारतीय जब लन्डन जानेछन् तब बाबा साहेब अम्बेडकरको जुन स्मारक महाराष्ट्र सरकारले त्यहाँ बनाउन लागिरहेको छ त्यो हाम्रो एउटा प्रेरणास्थल बन्नेछ। म महाराष्ट्र सरकारलाई बाबा साहेब अम्बेडकरलाई सम्मानित गर्ने यो दुवै प्रयासको निम्ति साधुवाद दिँदछु, गौरव गर्दछु, अभिनन्दन गर्दछु। मेरा प्यारा दाजुभाइ दिदीबहिनीहरू, अघिल्लो मन की बात आउनुभन्दा पूर्व तपाईँले आफ्नो विचार अवश्य मलाई बताउनुहोला, किनकि मलाई विश्वास छ कि लोकतन्त्र लोक सहभागितामा चल्दछ, जनसहभागितामा चल्दछ, काँधमा काँध मिलाएर नै देश अघि बढ्दछ। मेरो तपाईँहरूलाई धेरै धेरै शुभकामनाहरू, धेरै धेरै धन्यवाद।